नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी 80% बढ़ी पूरा भएको जनाएको छ। भाद्र 23 र 24 गतेको जेएनजी प्रदर्शनपछि विघटित प्रतिनिधि सभाको रिक्तता पूरा गर्दै नयाँ जनमत अनुसार मुलुकलाई अघि बढ़ाउन फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। निर्वाचनका लागि दलहरूले उम्मेद्वार टुंगो लगाउने क्रम अघि बढ़ेको छ। नेकपा एमाले एकाध बाहेक सबै क्षेत्रको उम्मेद्वार टुंगो लगाएको छ भने अन्य दलहरूले पनि उम्मेद्वार टुंगो लगाउन छलफल जारी राखेका छन्। निर्वाचनसहित समसामयिक विषयमा आजको अन्तरसंवादमा केन्द्रित हुनेछौ। राजनीतिक शास्त्रका विज्ञ प्राध्यापक डाक्टर लोकराज बराल कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ यहाँलाई। अब निर्वाचनको सुनिश्चितताका सन्दर्भमा जसरी प्रश्नहरू विभिन्न कोणबाट उठाइएको थियो, आशंकाहरू उठाइएको थियो, अब त्यो समाधान भएको देख्नुहुन्छ यहाँ? निर्वाचन सुनिश्चिततर्फ अघि बढ्यो,
बिस्तारै समाधान हुँदै गएको देख्छु। किनभने जुन आशंका थियो पहिले सुरक्षाको, शान्ति सुरक्षाको, त्यसरी त्यो बिस्तारै त्यो समस्याहरू आशंकाहरू हटेका छन् अहिले।
अब निर्वाचनका लागि दलहरू गाउँमा, टोलमा, घरमा मत माग्न जाने वातावरण बन्यो हजुर। जस्तो अब जुन रिक्तता 23-24 भदौको प्रदर्शनपछि संसद विघटनको जुन प्रस्ताव भयो र त्यसलाई चाहिँ तत्कालीन अवस्थामा सम्बोधन गरियो, संसद विघटन भयो, त्यो संसदले चाहिँ जुन हिसाबको मानिसको मनोदशा थियो अथवा आकांक्षा थियो अथवा राजनीतिबाट हुनुपर्ने कुराहरूको जुन अपेक्षा जनस्तरबाट गरिएको थियो त्यो त्यसले पूरा गर्न सक्दैन भनेर तत्कालीन अवस्थामा संसद विघटन गरियो। अब हुने संसदको निर्वाचनले, प्रतिनिधि सभाको निर्वाचनले त्यो रिक्तताहरू, त्यो आकांक्षाहरू, त्यो आकांक्षाहरू, त्यो अपेक्षाहरू कसरी पूरा गर्नुपर्छ डाक्टर साहब?
अब प्रावधान त संवैधानिक प्रावधान त त्यही नै हो, 165 निर्वाचित गर्ने, 110 सामान्य पार्टीबाट, त्यो हटेको छैन। अब त्यसमा कस्ता नयाँ मान्छेहरू आउँछन् चुनिएर र त्यसका नेताहरूको अलिकति सोच कस्तो हुन्छ त्यसमा पनि भर पर्छ। जस्तो अब अहिले नयाँ सन्दर्भमा हेर्दाखेरि अब नेपाली कङ्ग्रेसको नयाँ नेतृत्व आएको छ, विशेष अधिवेशनबाट छानिएको, अब तिनीहरूको म्यान्डेट पहिलेको भन्दा फरक छ, त्यसले गर्दाखेरि पनि अलिकति गुणात्मक रूपमा आउने संसद फरक पर्छ जस्तो लाग्छ सोचमा। अनि जनमुखी कार्यक्रमहरू छन्, विधान सम्बन्धी कुराहरू छन्, अरू जेएनजीका केही चाहनाहरू छन्, ती चाहनाहरूलाई पनि समावेश गर्ने खालको वातावरण चाहिँ बन्छ जस्तो लाग्छ। अब
भनेको चाहिँ जस्तो उहाँहरूले चाहिँ एमालेसँग गठबन्धन गर्दिन भन्नुभएको थियो तर माघ 11 गतेको राष्ट्रिय सभाको निर्वाचनमा त गठबन्धनै गर्ने निर्णय गर्नुभयो, अब भोलिका दिनहरूमा पनि त्यो आवश्यकताका आधारमा धारणाहरू, परिस्थितिहरू परिवर्तन हुँदैनन् भन्ने के छ र?
त्यो त अब भोलि त के हुन्छ भन्न सक्दैन। अब अहिले नयाँ नेतृत्वले चाहिँ गठबन्धन गर्दिन भनेको छ,
अहिलेको समस्या चाहिँ डाक्टर साहब यो दलहरू मिल्नु, गठबन्धन गर्नु सबभन्दा ठुलो समस्या हो राजनीतिको?
अहिले सबभन्दा ठुलो समस्या राजनीतिको गठबन्धन हुनु मात्रै पनि होइन, सबभन्दा ठुलो लोकतन्त्रको मर्म, चुनावको मर्म नि उहाँहरूले विशेष गरी यो तिन चारजना नेताहरूले लेनदेनमा जुन लाग्नु हो, कुर्सीको लेनदेनमा प्रधानमन्त्रीको पद चाहिँ बन्दक बनाएर त्यहीभित्र सीमित गरेर आफूमा त्यसले गर्दाखेरि मान्छेमा बितिसमा भयो, त्यसले प्रतिर इस्युजहरूमा, प्रोग्रामहरूमा मान्छेको ध्यान गएन, नेताहरूको ध्यान गएन, प्राथमिकतामा पनि ठुल्ठुला कुराहरू परेनन्, यस्तै सरकार बनाउने, गिराउने, हटाउने, लेनदेन गर्नेमा पनि पऱ्यो भने मान्छेमा विरक्ति त आएको थियो, अलिकति आशा पलाएको छ। अब हेरौँ, अहिले नै धेरै कुरा भन्न मिल्दैन तर केही परिवर्तन त भएको छ। अब हुन्छ,
हामीहरू चाहिँ परिवर्तन मात्रै खोज्ने भयौँ कि क्या हो नेपाली जनता? प्रगतिको कुरा भन्दा पनि हामी सधैँ परिवर्तन, एक दशकमा
अब त्यो परिवर्तनले गर्दा दिक्क भएर परिवर्तनले मात्रै हुँदो रहेछ, परिवर्तनसँगै गुणात्मक परिवर्तन हुनु पर्दो रहेछ। खालि शान्तिको लागि शान्ति, एउटा व्यवस्था परिवर्तन गर्न ठिकै थियो, तर अब अहिले व्यवस्था परिवर्तनको कुरा होइन, अहिले मान्छेको मनोवृत्तिको परिवर्तन हो, नेताको मनोवृत्तिको परिवर्तन हो, प्रतिबद्धताको सिद्धान्त प्रतिको त्यस्तो खालको सोच अब अहिले अलिकति बढेको छ
भनेको चाहिँ अब प्रगतिमा मुलुक अगाडि बढ्छ भन्ने यहाँलाई विश्वास छ?
मलाई त विश्वास छ, किनभने जनताहरू धेरै सचेत भइसके।
तर हामीले यहाँसँग कुरा गरेको पनि धेरै भयो, यहाँले यसअघि पनि यसअघि भएका परिवर्तनहरूमा पनि हुन त आशा राख्नुपर्छ, त्यतिखेर पनि यहाँ आशावादी हुनुहुन्थ्यो हुन्छ भनेर, तर भएन नि है?
अनि आशावादी नभएको भए त यत्रो उचल फुचल हुने नै थिएन। यो पनि एउटा परिवर्तनको बात विद्रोह, जब कुनै कुरामा सामान्य रूपले परिवर्तन हुँदैन, मान्छेको धारणामा परिवर्तन आउँदैन, रिजिड हुन थाल्छन्, आफै मेरो गुरुको बाह्य रूपमा खुल्न थाल्छन् नेताहरूमा, अनि त्यति बेला जनतामा रेसिस्ट गर्ने, जब संविधान कानुनहरू कहीँ लागू हुँदैन, अराजक स्थिति हुन्छ भने त्यति बेला जनताले राइट टु रिभोल्ट भन्छ, त्यो विद्रोह गर्ने अधिकार छ, त्यो अनुसारले भएको छ अहिले।
अब भोलिका दिनका अपेक्षाहरूका सन्दर्भमा त हामीले अलिकति कुरा गरौँ, आवश्यकता चाहिँ हाम्रो के हो, जस्तो के हुन सकेन, के हुनुपर्ने, के हुन सकेन भोलि, अब चाहिँ निर्वाचनको तयारी गरिरहेका उम्मेद्वारहरूले अथवा ती पार्टीहरूले यहाँले बोलिरहँदाखेरि भोलि यो गर्नुपर्ने भन्ने यहाँको दृष्टिकोण चाहिँ के छ त?
सामान्य कुरा भइसकेको छ, किनभने सिद्धान्तको कुरा गर्ने, कानुनी राज्यको कुरा गर्ने, जनताप्रति उत्तरदायी सरकारको कुरा गर्नेहरूले त्यस कुरा चट्टै बिर्सेर सबै सेल्फ सेन्टर आफ्नो केन्द्रित राजनीति गर्ने प्रवृत्ति बढेको हुनाले त्यो नहुनको लागि अब विशेष गरी सचेत गराएको छ। अब भोलिको अवस्था के हुन्छ भन्ने छैन, चाहे पहिलेको जस्तो त्यस सोच अब अलिकति बढ्यो, पार्टीहरूमा पनि अलिकति चेतना आएको छ, अहिले यस्तो विद्रोह भयो नेपाली कङ्ग्रेसभित्र, ठुलो मेजर पार्टीभित्र, त्यस कारणले त्यो चाहना जुन चाहिँ पुरानो त्यसलाई चाहिँ जोड्याउने हुँदैन, त्यस्तै खालको राजनीति गर्नु हुँदैन, अलिकति आफ्नै खालको गुणात्मक अलिक कानुनमा आधारित उत्तरदायीपूर्ण सरकारको नेताको भ्रष्टाचार अलि अति अति यो भयो, लेनदेनको राजनीति, पैसाको राजनीति, खेलको राजनीति भन्ने त्यो त्यसमा परिवर्तन आउँछ, त्यस कारणले बिस्तारै हुने कुरा हो। अब यसमा त ठुलो चेतना त आयो नि त
डाक्टर साहब, अलिक पुरानो कुरा सम्झौँ न, जस्तो भनौँ न 59 सालतिर चाहिँ तत्कालीन काङ्ग्रेसमा एउटा खालको जुन विद्रोहको अवस्था थियो, त्यतिखेर पनि नेपाली समाजले, आम संचार माध्यमले, यहाँहरू जस्ता बुद्धिजीवीहरूले त्यस्तै नै भन्नुभएको थियो। यति मात्रै होइन कि चाहिँ खास गरी सशस्त्र द्वन्द गरेर हामी चाहिँ फरक खालको अवस्था ल्याउँछौ भनेर गएका माओवादीहरूले पनि अहिले जसरी पाखा लगाइएका काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई हिलोमा फुलेको कमल हो, उहाँबाट आशा गर्न सकिन्छ भनेका थिए, जब उहाँले चाहिँ कदम जम भनेर ल्याउनुभयो कर्णाली, मधेस, जनजाति, महिला, आदिवासी, यो जुन नारा शेरबहादुर देउवाले काँग्रेसमा पुनस्थापित गर्नुभयो, स्थापित गराउनुभयो, त्यतिखेर उहाँको पनि त एकदम धेरै ठूलो प्रशंसा भएको थियो। तर के उहाँ के कुरामा उहाँ चाहिँ फस्नुभयो र आज उहाँलाई यसरी चाहिँ
चिन्तन गरौँ भने कमिटी भयो त्यति हुनु भएन, उहाँ ट्रान्ज्याक्सनल लिडर भनिन्छ, यसो काम चलाउ लिडरको रूपमा आउनुभयो र पछाडि चाहिँ बिस्तारै उहाँ पनि त्यो गिरोहभित्र आफ्नै पार्टीभित्रको गिरोह अनि त्यो सशस्त्र केन्द्र यस्तै गिरोहको राजनीति, लेनदेनको राजनीति, आफ्ना मान्छेलाई भर्ना गर्ने, उसलाई ल्याउने, उयो गर्ने, यो खेलमा उहाँ बढी लाग्नु भएन। ओली विशेष गरी ओली र देउवा तेस्रो प्रचण्ड पनि अलिकति हुन् यी तिनवटा नेताले नै धेरै कुरा चाहिँ बिगारेका
हुन्।
हाम्रो जस्तो मुलुकमा विकास मुलुकमा जहाँ पनि नेतृत्व भनेको ठुलो कुरा हुँदोरहेछ, नेतृत्वले नै धेरै कुरा निर्धारण गर्दो रहेछ, त्यो नेतृत्व ठिक भइदिएन भने धेरै कुरा बिग्रिन्छ। राजनीति अब प्राइमेसी अफ पोलिटिक्स भन्छौँ हामी, त्यो राजनीति नै प्रमुख हो भने त्यो त्यहाँ नै बिग्रियो, तलमाथि भइदियो भने अरू सबै सिस्टमहरू बिग्रिँदो बिग्रिँदो रहेछ भन्ने कुरा त थाहा भयो नि।
यहाँले जुन गिरोह भन्ने एउटा शब्द उच्चारण गर्नुभयो, त्यो गिरोह अब शेरबहादुर देउवा किनारा लाग्दैमा या यहाँले अरू नाम लिएका नेताहरूलाई किनारा लगाउँदैमा त्यो गिरोह हामी कहाँबाट समाप्त भएर जान्छ?
गिरोह त यो समाज यही हो, तपाईँ हामी यही हो, केही न केही रूपमा रहेछ, त्यसरी ब्ल्याक टाइट रूपमा एकदम नग्न रूपमा जो जसरी भइरहेको छ खेल माथि, शक्तिको कुर्सीको खेल लेनदेनको खेल त्यस्तो चाहिँ त्यति चाहिँ नहोला भन्ने लाग्छ। किनभने यस्तो भयो भने अर्को विरोधमा हुन्छ भने तिनीहरूको विरोधमा पनि
भनेपछि हामी चाहिँ सधैँ विद्रोह गर्न विद्रोहीहरूबाट चाहिँ परिवर्तन हुन्छ भन्ने आश गर्न अभिशप्त हुँदै आएका हौ। अब यो भोलि पनि हुन्छ
विद्रोहबाट हुन्छ भन्ने होइन कि तर त्यही नलागेपछि मान्छेले चाहिँ असन्तुष्टि व्यक्त गर्ने विद्रोह गर्छ त्यो असन्तुष्टिको लक्षण हो त्यो त्यो नराम्रो होइन। लोकतन्त्रमा असन्तुष्टि व्यक्त गर्नु यस्तो विद्रोह भनेर अब डाँडोमा तापमान लडाइँ गर्नु भनेको होइन दबाब दिनु हो नेतालाई पार्टीहरूलाई त्यो पनि विद्रोह
होइन होइन। अब घरमा गएर नेतालाई कुट्नु नेताका व्यक्तिगत सम्पत्ति जल्नु व्यवसायीका व्यक्तिगत सम्पत्ति जल्नु त्यो त विद्रोह नै हुने होइन र
त्यो विद्रोह भने अराजक विद्रोह हो त्यो अनार्किकल होइन
अब हिजोदेखि हामी जुन त्यही अवस्थाबाट गुज्रियौ नि त होइन। यो माओवादीले जसरी दशकभन्दा बढी लामो समय सशस्त्र चाहिँ द्वन्द गर्यो त्यसमा पनि आम मानिसहरू घर घरमै काटिएकै हुन् मारिएकै हुन् तै पनि होइन अब चाहिँ शान्ति आउँछ देशमा परिवर्तन हुन्छ मानिसको आकांक्षा पूरा हुन्छ भने ठिकै छ भनेर त्यो मूलधारमा चाहिँ ल्याइयो अहिले फेरि यो परिस्थिति सिर्जना भयो भनेको हाम्रो यो हाम्रो भाग्य यस्तै हो कि हामीले कसरी यसलाई लिने हो।
अहिले भाग्य यस्तै भयो भने सबैको भाग्य हाम्रो भन्दा नराम्रो भाग्य छ हेर्नुहोस् न बङ्गालदेखि पाकिस्तानमा हेर्नुहोस् हाम्रो त जे भन्छ
अब हामी पनि त्यही बाटोमा जाँदैछौँ भन्छ नि त
होइन। अब बाटो त के हुन्छ भने अब राजनीतिमा जब राजनीति स्थायित्व पार्नु पर्यो नेताहरू लाग्नु भएन संस्थागत विकासमा लाग्नु भएन उथलपुथल भइरहन्छ जबसम्म स्टेबल हुँदैन। अब फ्रान्स जस्तो बोलेको कतिपल्ट उसले त्यस्तै भइरह्यो अब अहिले अरू मुलुकका संसारमा पनि त्यसै भइरहेको छ त्यो हेर्दाखेरि त दक्षिण एसियामा नेपाल धेरै राम्रो यो अवस्थामा छ। अस्ति पनि यत्रो विद्रोहहरू भयो आर्थिक सत्ता संविधान अहिले मान्ने भनेर अहिले अवश्य लाभमा जान लागेछौँ राम्ररी शान्तिपूर्वक रूपमा सबै मानिन्थे त्यस कारणले त्यो त्यसले सकारात्मक बाटो पनि लिएको छ नि।
यहाँले भनेको जस्तो जुन आशाको कुरा छ सकारात्मक बाटोको कुरा छ त्यो तय गर्नलाई चाहिँ अब अहिलेका पार्टीहरूले राजनीतिक मूलत अब राजनीतिक दलहरूकै भूमिका हो यसमा यी दलहरूले चाहिँ विगतबाट पाठ सिक्छन् होला जस्तो लाग्छ कि लाग्दैन होला यहाँलाई
सिकेनन् भने त्यही फेरि अर्को त्यस्तै भोग्नुपर्छ उनीहरूले सिक्नुपर्छ। अब सिकेनन् भने ती नेता नयाँ नेता आएर पनि त्यही कुरा जोडाउन थाले उही राजनीति गर्न थाले यति बेला पनि एउटै ड्याङ्गो मुलक र छोड्ने के काम छ भन्ने मान्छेमा धारणा बन्छ त्यो नकारात्मक धारणा बन्यो भने तिनीहरूपछि भने फेरि अर्को नकारात्मक खालको सोच डेभलप भएर अनि प्रतिक्रिया त्यसमा आउन थाल्छ त्यही त्यो प्रक्रिया अगाडि बढिरहन्छ। यो
हामी अन्तरसंवादमा छौं। निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी 80% पूरा भएको जनाएको छ। राजनीतिक दलहरूले उम्मेद्वार टुङ्गो लगाउने क्रमलाई तीव्रता दिएका छन्। समसामयिक विषय र निर्वाचन तयारीबारे कुराकानी गरिरहेका छौं राजनीतिक शास्त्रका एकजना विज्ञ प्राध्यापक डाक्टर लोकराज बराल हामीसँग हुनुहुन्छ। डाक्टर साहब अब यो भनौँ न हाम्रो यहाँले अघि भन्नुभयो नि धारणा अथवा कतिपय अवस्थामा भाष्य भनेर पनि अहिले भन्ने गरिएको छ र नयाँ मानिसहरूको कुरा यहाँले अघि गर्नुभयो कि नेतृत्वमा नयाँ मानिसहरू आएपछि आशाको संचार चाहिँ त्यो पक्कै पनि हुन्छ भनेर अब यो धारणा हामी हाम्रो छ जुन हाम्रो समाज जुन छ हाम्रो समाजको जुन परिवेश छ परिस्थिति छ अथवा हामी जुन घेरामा छौं त्यो घेराबाट ठ्याक्कै यहाँले भनेको जस्तो गिरो आजको भोलि अन्त्य भइहाल्ला भन्ने पनि छैन भनेर जुन यहाँले भन्नुभयो अब यी यस्ता यी बाधाहरू अवरोधहरू चिर्ने सन्दर्भमा चाहिँ के नयाँ हरूबाट बढी आशा गरिएको जुन अवस्था छ त्यसलाई उहाँहरूले कति खरो उत्रन सक्नुहुन्छ अहिलेको अनुहारहरू यहाँले हेर्दा।
अब यसो छ अहिले अब सबै ठाउँमा नकारात्मकै अँधारै अँधारो देखेर पनि हुँदैन काहीँ न काहीँ उज्यालो त देख्नै पर्छ। मलाई त अब जुन आएको छ विशेष गरी अहिले नेपाली कङ्ग्रेसको जुन त्यो भयो परिवर्तन त्यसले मलाई अलिक सकारात्मक राजनीति लोकतन्त्रको सकारात्मक पक्ष चाहिँ अगाडि बढ्दैछ भन्ने मलाई लाग्छ। किनभने त्यो एउटा विद्रोह हुनु त्यसरी चाहिँ परिवर्तन गर है तिमीहरू तिर्दैन भनेर टुक्राउँदै आउँदै 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 त्यही नेताहरू चाहिँ उनीहरूले उनकै नेतृत्वमा यो परिवर्तन भएको छ भने अब केही न केही टिचर सबै 100% नभए भने त्यही पर्सेन्ट अफ केही राम्रो कुरा होला नि त स्कुलहरूवाला त्यस कारणले त्यो आशावादी हुने ठाउँ छ। उनीहरू टेस्टेड भइसकेका छैनन् कोही अब कोही अब भनौँ न विश्व प्रकाश शर्मा जस्तो मान्छे एकदिन मन्त्री पनि भएको छैन कहिले अब जस्तै अब भगवानी थालाको पनि सिमेन्ट नराम्रो छैन, त्यस्तै अरूको पनि छैन। गर्दाखेरि अब एउटा यो पक्ष भयो, अब अरू पार्टीको पनि विशेष गरी नयाँ नेतृत्व आउने तयारीमा देखिन्छ, कति ठाउँमा कति नयाँ नयाँ मान्छे आउन सक्छन्, अब कति मेयरहरू उठ्दैछन्, अब तिनीहरू पनि भ्रष्टै होलान् जस्तै होलान् अलिअलि भन्ने सक्दैन। त्यस कारणले कसैको बारेमा अलिअलि जजमेन्ट पास भयो, त्यसलाई उनीहरूको टेस्टै भएको छैन, उनीहरूलाई अलिअलि जजमेन्ट पास गरेर यो पनि काम लाग्दैन भन्न मिल्दैन। मलाई के लाग्छ भने पहिलेको भन्दा अलिकति सकारात्मक हुन्छ। अब
जस्तो काङ्ग्रेस बाहेक अन्य पार्टी कुरा गरौँ न, स्वतन्त्र पार्टी या एमाले अथवा अहिले प्रचण्ड सहितको जुन नेकपा नयाँ बनेको छ, उहाँहरूको पनि त अब एउटा पार्टीले मात्रै त बनाउने होइन, यो हाम्रो चाहिँ निर्वाचन प्रणाली अनुसार अहिलेकै अवस्थामा पनि झ्यापै एउटै पार्टीको बहुमत आउला भनिहाल्ने सक्ने अवस्था पनि छैन, जुन खालको विभाजित चाहिँ जनमत देखिन्छ। अब यो अवस्थामा अरू पार्टीहरूको तर्फबाट गरिनुपर्ने आशा कस्तो, यहाँले त्यो विषयमा केही यहाँको टिप्पणी हुन सक्छ?
अब यो अरू पार्टीहरूको जस्तो प्रचण्डकै पार्टीमा भनौँ नेकपा भन्छ कारणले नेकपा कम्युनिस्ट पार्टी, अब त्यो त्यसमा पनि यसो हेर्दाखेरि पढ्दाखेरि उनीहरू पनि त्यो परिवर्तनको नयाँ सन्दर्भमा राम्रो पार्नुपर्छ भन्ने कुरा उनीहरूलाई पनि बाध्यता बढेको छ, उनीहरू पनि प्रेसरमा छ अब, किनभने अब पहिले आफूले चाहे जस्तो मात्रै पनि हुँदैन, फेरि उनीहरूको राजनीतिमा वर्चस्व छैन, भोलि कस्तो खालको चुनाव आउँछ कति डिसिसन उनीहरूले त्यसमा भर पर्छ। अब त्यसमा अलिकति अलिकति उनीहरूले डोमिनेट खाल गर्ने खालको वर्चस्व राख्ने खालको त्यो नेतृत्व भयो, त्यो चुनाव आयो भने रिजल्ट आयो भने अलिकति फरक पर्ला, त्यही भए पनि उनीहरू पनि अब यो सुधार हुनु हुँदैन भन्नेमा छैन, र त्यो त्यो उनीहरूको धेरै ठुलो प्रभाव त्यति बढ्ला जस्तो अब लाग्दैन। यो अरू पार्टी अहिले अलि र यो ठाउँमा भनेपछि एउटै पार्टीको वर्चस्व हुने सम्भावना पनि कम छ, कुनै पार्टी ठुलो होला कुनै अलिकति कम होला, तर तुरन्त मेजोरिटी आइहाल्छ कि भन्ने पनि अहिले सम्भावना धेरै भोट बाँड्ने चाहिँ छ। गर्दाखेरि त्यसले गर्दाखेरि सन्तुलन कायम हुन्छ, किनभने एउटैले डोमिनेट गरेर यो हुँदैन भन्दा पनि भित्र पावर लाउने ताकत रहँदैन।
सन्तुलनको कुरा त सकारात्मक नै होला, तर अब मुलुक बन्न नसकेको त एउटा कारण, हामी लामो समयदेखि त बहुमत प्राप्त पार्टी हुन नसक्नु, पार्टीहरूसँग चाहिँ गठबन्धन गर्नुपर्नु या चाहिँ भनौँ न कार्यगत एकता गर्न पर्नु, सरकारमा चाहिँ संयुक्त सरकार बनाउनु पर्नु, त्यो कारण पनि हो नि होइन? अहिले
त्यो कारण हो नि, होइन ध्यान चाहिँ सबै ठुला नेता भन्नेहरूको ध्यान त्यही गयो, कुर्सी कसरी सम्हाल्ने, आफूले गरेको भ्रष्टाचारलाई कसरी कभर गर्ने, अनि कसरी बच्ने,
भ्रष्टाचारको सुशासनको कुरा चाहिँ अपेक्षा गर्न सकिने सन्दर्भ यहाँले उल्लेख गर्नुभयो। मैले चाहिँ त्यसको त्यो स्वरूपहरूको बारेमा अलिकति यहाँसँग बुझ्न के खोजेको भने, भोलि आउनेहरूले पनि यदि मिलेनन् भने, मिल्न सकेनन् भने त अहिले चुनाव अघि उनीहरूका आफ्ना एजेण्डाहरू होलान्, घोषणा पत्रहरू होलान्, जनता कहाँ गएर आफू आफूले भोट माग्ने काम ठिकै छ, तर त्यसपछि यहाँले पनि अनुमान गर्नुभयो आम तौरबाट सबैजनाले अहिले कुनै एउटा पार्टीको बहुमत आउन सक्ने अवस्था छैन भन्ने कुरालाई स्वीकार गरेको अवस्थामा, त्यसपछि त फेरि पार्टीहरू मिल्नु नै पर्छ, अनि तिनका चाहिँ फरक फरक एजेण्डाहरू, फरक फरक घोषणा पत्रहरू, फरक फरक अवस्थाले मुलुकले लिनुपर्ने लक्ष्य, गर्नुपर्ने प्रगति कतिको सफल हुन्छ, अथवा जनताले होइन होइन यसपालि चाहिँ हामी एउटा पार्टीलाई छानौं भनेर भन्नुपर्छ, जुनसुकैलाई छान तर एउटालाई छान भनेर भन्नुपर्छ भन्ने यहाँहरू जस्तो बुद्धिजीवीहरूको धारणा हुन्छ कि के हुन्छ?
एउटालाई छान्दियो भने त ठिकै हो, तर के भनेदेखि यदि त्यो सम्भव भएन भने अब अहिले बहुदलीय व्यवस्थामा यस्तो सम्भावनालाई पनि नेपाल सकिँदैन, कोलिसन नबनाइकन मिलिजुली नगरी भोलि सर जर्मनीमा त्यसै भयो, 5-6 महिना लाग्यो त्यो गभर्मेन्ट बन्न सकेन, बल्ल अपोजिसन पार्टीसँग मिलेर गभर्मेन्ट बनाउनु पर्यो, त्यो त खेल, तर के अरे ब्रड अस्टभित्र पनि ब्रड इस्युजहरूमा सहमति हुन सक्छ, घोषणा पत्रमा एउटा होला कसैको के होला, तर एउटा ब्रड इस्युमा राष्ट्रियका मुद्दा राष्ट्रिय मुद्दाहरूमा शिक्षामा, स्वास्थ्यमा, रोजगारमा, विकासमा, उत्तरदायी सरकार बनाउनमा यस्ता यस्ता न्युट्रल एजेन्डाहरू छन्, तिनीहरूमा त ब्रडली यसो गरौँ है भन्न त सकिन्छ नि, लिडरसिपले इनिसिएटिभ लियो भने नसक्ने कुनै छैन नि, अहिले त्यो इनिसिएटिभ लिने लिडरै भएन, न त शेरबहादुरले इनिसिएटिभ लिए, न त ओलीजीले लिए, न त कसैले लिए, अब प्रचण्डजीले बिचमा फाटफुट फाटफुट उठेर के गर्ने, उनको त निर्णायक भूमिका थिएन। त्यही बिचमा खेल्ने अलिकति मात्रै थियो भन्दाखेरि त्यसभित्र ब्रड कोलिसन इस्युजहरू हुनसक्छ, धेरै कुरामा सहमति हुनसक्छ, र त्यसको लागि नेतृत्व ठुलो कुराहरू छ। नेतृत्वले इनिसिएटिभ लिनुपर्छ, आफूले चाहिँ इनिसिएटिभ जुन लिडरले लिन्छ राम्रो कामको लागि हामी गरौँ है भनेर भन्दाखेरि त जनतामा त्यो कुरा भन्ने हामी यो गर्दैछौँ भन्ने गर्दाखेरि कोलिसन त असम्भव भावी हुने हुन्छ भन्छ उद्योग व्यवस्थामा।
हजुर, अब अन्त्यमा डाक्टर साहब, अहिले जसरी आवाजहरू उठिरहेका छन्, अब उठेका आवाजलाई सम्बोधन गर्दै जाने, जसले आन्दोलन गर्यो त्यसको माग पूरा गर्दै जाने हाम्रो पहिलेदेखिको त्यो चाहिँ प्रवृत्ति रह्यो अथवा अवस्था रह्यो। अहिले चाहिँ सर्वपक्षीय चाहिँ सहमति गरेर जानुपर्छ भनेर भनिएको छ, राजनीतिक व्यवस्थाकै बारे पनि प्रश्नहरू उठेका छन्, सबैलाई मान्ने हुने खालको व्यवस्था, सबैले चाहिँ अपनत्व लिन पर्ने कुरामा चाहिँ जोड़ दिउँ भन्ने शक्तिहरू पनि बढेका छन्। अब यो कतिको चुनौती हो अथवा यसको समाधान कसरी हुन सक्छ?
अब यहाँ अब एउटा व्यवस्थाकै बारेमा कुरा गर्दाखेरि सबै गणतन्त्र चाहिँ भन्ने पनि
संक्षेपमा भनिदिनुहोस् त।
त्यस कारणले त्यो त्यहाँनिर विवाद त कतिपय कुरो पनि भइरहन्छ, तर न्यूनतम सहमति म्याक्सिमम भन्दैन, मिनिमम कन्सेन्सस त हुनैपर्छ नि त्यो संस्था चलाउनलाई अथवा व्यवस्था चलाउनलाई। जस्तो भारतमा सबै कुरा विमर्शी भयो भने व्यवस्थाप्रति त व्यवस्था चाहिँ भन्दैन नि, यो व्यवस्था हो त्यस्तो एउटा न्यूनतम सहमति चाहिन्छ, छोड्दैन भने
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। हामीसँग कुराकानीमा हुनुहुन्थ्यो प्राध्यापक डाक्टर लोकराज बराल, बिदा दिनुहोस्, नमस्कार।